101.5 FM in Adelaide and streaming live at radio.adelaide.edu.au. It's now time for the Nepali Bhutanese program Voice of Shangri-La in Nepali.
मानवहरूमा सन्ध्याकालीन नमस्कार। सधैँको आइतबार चाहिँ ठिक यसै बेला अर्थात् 36 बजे भोइस अफ साङ्गिलाका प्यारा श्रोतामाझ रेडियो डिलेट 101.5 MHz तरङ्ग अन्तर्गत नेपालीज कल्चरल सोसाइटी अफ साउथ अस्ट्रेलियाको प्रस्तुति भोइस अफ साङ्गिलामा विविध रोचक मनोरञ्जनात्मक एवं मिठा मिठा गीत संगीत रमाइला प्रस्तुतिका कोसेलीहरू लिएर कार्यक्रम 102 श्रृङ्खलामा यहाँहरूकै रेगुलर होस्ट यानि नियमित प्रस्तुता हामी सञ्जय नवीनजी र म खगेन्द्र यहाँहरू समक्ष सन्ध्याकालीन समयमा पोसिप्यालो साथै भलाकुसारी गर्न तपाईँको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं। अबको ठिक एक घण्टा अर्थात् 7:30 बजेसम्म तपाईँको साथ रहनेछौं र तपाईँ पनि पक्कै हामीलाई साथ दिनुहुनेछ भन्ने पूर्ण आशामा छौं। श्रोता महानुभाव, यो पहिलो नेपाली रेडियो कार्यक्रम सम्पूर्ण प्रवासी नेपाली तथा भुटानीहरूलाई लक्षित गरी यस विदेशी भूमिमा भए पनि आफ्नो नेपाली भाषा धर्म संस्कृति परम्परा रीतिरिवाज नेपालीहरूको वेशभूषाका साथै नेपाली साहित्यका सृजनालाई अंगाल्दै यहाँहरू समक्ष यहाँहरूमा ल्याउने एकमात्र विकल्प साउथ अस्ट्रेलियाको एडिलेडबाट हरेक आइतबार साँझ यसै बेला प्रसारण हुने पहिलो नेपाली रेडियो कार्यक्रम भोइस अफ साङ्गिला मार्फत प्रस्तुत गरिदिनेछौं। माथि उल्लेखित सबै रचना पठाई सहयोग गर्नुहुन समेत यहाँहरूलाई हार्दिक अनुरोध गर्दछौ। तसर्थ यो रेडियो एडिलेड डिजिटल अनलाइन www.radio.adelaide.edu.au मार्फत पनि हामीलाई संसारभर सुन्न सक्नुहुनेछ। आजको कार्यक्रम पहिलो सेगमेन्ट अन्तर्गत आजको तिथिमितिबाट कार्यक्रम शुरूआत गर्ने अनुमति चाहन्छौ। र श्रोता साथी, आज मिति विक्रमसम्म 2070 साल ज्येष्ठ 12 गते कृष्ण पक्षको द्वितीय तिथि आइतबार, नेपाल सम्बत 1133, अङ्ग्रेजी पात्रो अनुसार ईस्वी सन 2013 मे महिनाको 26 तारिक, र अहिले यहाँ एडिलेडमा बेलुकीको 6:30 गइसकेको छ भने नेपालमा अपराह्नको 2:45 बजेको छ।
हजुर श्रोताहरू, तपाईँले थाहा पाइहाल्नुभयो रेडियो एडिलेड 101.5 MHz हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म आउने गर्दछौँ हामी कार्यक्रम भोइस अफ साङ्गिला लिएर। खगेन्द्रजीले तपाईँहरूलाई यसको बारेमा जानकारी गराइहाल्नुभयो र म अब थप जानकारी गराउन चाहन्छु। श्रोताहरू, तपाईँहरू हामीलाई अनलाइन पनि सुन्न सक्नुहुन्छ, जसका लागि तपाईँले लगइन गर्नुपर्ने हुन्छ www.radio.adelaide.edu.au। हजुर, त्यसै गरी तपाईँले हामीलाई म्यासेज पठाउन चाहनुहुन्छ, यदि हामीलाई सुनेर हाम्रो बारेमा फिडब्याक दिन चाहनुहुन्छ भने तपाईँ हाम्रो फेसबुक पेज भोइस अफ साङ्गिला पनि प्रयोग गर्न सक्नुहुन्छ, जसको लागि तपाईँहरूले भोइस अफ साङ्गिला फेसबुक पेजमा सर्च गर्नुभयो भने तुरन्तै पाउनुहुन्छ र तपाईँहरूले तपाईँको कमेन्ट तपाईँको सल्लाह सुझाव हामीलाई फेसबुकमा सिधै इनबक्स या वालमा लेख्न सक्नुहुन्छ। हजुर श्रोताहरू, भोइस अफ साङ्गिला आजको अर्को एउटा नयाँ ब्रान्ड एपिसोड हामी तपाईँहरू समक्ष लिएर अनियर भइसकेका छौँ र हामीसँग आज एकजना विशेष अतिथि पनि हुनुहुन्छ, उहाँसँगको कुराकानी हामी तपाईँहरूलाई एकैछिनमा प्रस्तुत गर्नेछौँ। तपाईँहरूले थाहा पाइसक्नु भएको छ होला, हामीले फेसबुक पेजमा लेखिसकेका थियौँ र आजको हाम्रो अतिथिका रूपमा को हुनुहुन्छ भनेर, र छोटो समयमा एकछिनपछि हामी तपाईँहरूलाई उहाँकै मुखारविन्दबाट उहाँकै परिचय हामी तपाईँहरू समक्ष प्रस्तुत गर्नेछौँ। तर सोभन्दा अगाडि हिजो मात्रै हामीले बुद्ध जयन्ती मनाएका छौँ नवीनजी।
एकदमै, हिजो चाहिँ 2557 बुद्ध जयन्ती मनाइएको छ र लुम्बिनी लगायत विश्वमा विभिन्न कार्यक्रमहरू भएका छन् र आज पनि नेपाली पाठशालाले चाहिँ बुद्ध सम्बन्धी एउटा कार्यक्रम गरेको छ। नेपाली संस्कृति भौगोलिक र रहनसहन सम्बन्धी सासाने नेपाली बालबालिकालाई शिक्षा दिने अभिप्रायले स्थापना भएको यस पाठशालाले चाहिँ आज एक कार्यक्रम बीच बुद्ध सम्बन्धी हाजिर जवाब प्रतियोगिता सम्पन्न गरेको छ, जसमा लुम्बिनी बुद्ध सगरमाथा कपिलवस्तु सुगरी चार ग्रुपमा चाहिँ विभाजन भएको थियो अनि बुद्ध ग्रुपले चाहिँ उत्कृष्ट स्थान सफल गरेको छ, स्थान भनौँ न
प्रथम स्थानमा बुद्ध ग्रुप आएको छ,
प्रथम भन्दा पनि उत्कृष्ट
उत्कृष्ट
कस्तो भइदियो भने म आफै पनि त्यो कार्यक्रममा सहभागी भएको थिएँ, त्यहाँ चाहिँ फर्स्ट सेकेन्ड थर्ड भन्दा पनि फर्स्ट र सेकेन्ड भइदियो सबै, त्यस कारणले गर्दा चाहिँ त्यसलाई उत्कृष्ट भनिएको छ। र साथसाथै त्यस कार्यक्रममा चाहिँ अस्ट्रेलियन कल्चर सोसाइटीका अध्यक्ष आशिष वाग्ले साथसाथै विभिन्न व्यक्तित्वहरूको पनि सहभागी रहेको थियो।
हजुर श्रोताहरू, हामीले कार्यक्रमको सुरुमा प्रस्तुत गर्यौँ नेपाली पाठशाला एडिलेडले आज बुद्ध जयन्तीको अवसर पारेर आयोजना गरेको नेपाल एडिलेडमा साउथ अस्ट्रेलियाको एडिलेडमा बस्ने नेपालीका छोराछोरी नानी बाबुहरूलाई एउटा नेपालप्रतिको नेपाली कला संस्कृति, नेपाली लेख्न बोल्न कसरी एउटा आफ्नो संस्कृति कसरी जगेर्ना गरिराख्ने भन्ने उद्देश्यले यो 2008 सञ्चालन गरिएको नेपाली पाठशालाले बुद्ध जयन्तीको बारेमा अर्गनाइज गरेको यो क्विज सम्बन्धी एउटा छोटो रिपोर्टबाट हामीले कार्यक्रमको थालनी गरौँ। र सोभन्दा त्यसपछि अब हामी कार्यक्रममा अर्को एउटा प्रस्तुति राख्दैछौँ, जहाँ छन् बुद्धका आँखा, भक्तराज आचार्यको गीत, तर यो गीतलाई भने स्वरूपराज आचार्यले गाउनु भएको छ। उहाँका भक्तराज आचार्यका सुपुत्र स्वरूपराज आचार्यको आवाजमा अहिलेलाई भने जहाँ छन् बुद्धका आँखा। त्यसपछि हामी कार्यक्रममा फेरि उपस्थित हुनेछौँ आजका हाम्रा विशेष अतिथिसँगको कुराकानी लिएर। अहिलेलाई भने यो गीत सुनौ, जहाँ छन् बुद्धका आँखा।
शिखर बाट विश्व शांति
भोइस अफ सङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जमा हजुर हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म हामीहरू तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौँ। श्रोताहरू यति बेला तपाईँ सुन्दै हुनुहुन्छ अभियसली भोइस अफ सङ्गला, र तपाईँहरूलाई यो गीतभन्दा अगाडि हामीले जानकारी गराएका थियौँ आज हामी एकजना विशेष अतिथिसँग कुराकानी गर्दैछौँ। बुद्ध नेपालमा जन्मेका बुद्धिज्मलाई चाहिँ फलो गर्ने विश्वमा धेरै 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 देशहरू छन् र त्यत्तिकै सङ्ख्यामा जनसङ्ख्या पनि त्यति नै छ, तर नेपालमा चाहिँ बुद्धिज्म त्यति फैलाउन सकेको छैन। यो विषयमा पनि चर्चा गर्नेछौँ र अरू विभिन्न कुराहरूमा चर्चा गर्नेछौँ आजका हाम्रा विशेष अतिथिसँग। र सोभन्दा अगाडि म नवीनजी,
र हामी यतिखेर विशेष प्रस्तुति भन्नुपर्छ किनभने हामीसँग साउथ अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्य दूत महामहिम दीपक धमलाजी हुनुहुन्छ हामीसँग, र हामी यो विशेष प्रस्तुतिमा चाहिँ स्वागत गर्न चाहन्छौँ यहाँलाई।
धन्यवाद नवीनजी, अनि तपाईँहरू सबैजनालाई तिनैजनालाई धन्यवाद, थ्याङ्क यू।
फेरि पनि म उहाँलाई चाहिँ परिचय गराउन चाहन्छु, उहाँ चाहिँ साउथ अस्ट्रेलियाको लागि अवैतनिक महावाणिज्य दूत हुनुहुन्छ, उहाँ भर्खरै यहाँ चाहिँ आउनु भएको छ र आज उहाँसँगै कुराकानी गर्नेछौँ। र कुराकानी अगाडि बढाउन चाहन्छु, आजकल केमा व्यस्त हुनुहुन्छ?
आजकल अब हाम्रो यो यो कन्सुलेट अफिसको चाहिँ अब फर्मल उद्घाटन गर्ने चाहिँ त्यसको लागि व्यस्त भइरहेछौँ। सायद अब इन्ड अफ द जुनमा चाहिँ नि फर्मल्ली हामी उद्घाटन गर्ने चाहिँ प्रोग्राम बनाउँदैछौँ। अब क्यानबेरातिरबाट राजदूत लगायत अरू एक दुईजना क्यानबेराको चाहिँ नेपाली न्युयोर्कका विशेष व्यक्तित्वहरू आउनुहुँदैछ, त्यसको लागि चाहिँ अब यहाँ प्रोग्राम बनाउँदैछु म।
यो चाहिँ कस्तो अफिस भनौँ न, कुनै स्थानमा अफिसै खोलेर अथवा के हिसाबले चाहिँ
अफिस चाहिँ हाम्रो कन्सुलेट अफिस चाहिँ यो पोर्ट रस रोडमा छ, एभेन्डेलमा 133। अब श्रोता हाम्रो यो एडलाइटको श्रोताहरूलाई पनि जानकारी दिउँ, 133 पोर्ट रस रोडमा चाहिँ यो कन्सुलेटको अफिस छ।
हजुर हजुर, ए भने अलरेडी छ, त्यसलाई चाहिँ फेरि अब एउटा विधिवत रूपमा चाहिँ सञ्चालन गर्दै हुन्छ।
हजुर हजुर,
हाम्रा श्रोतालाई यो पनि बताइदिनुहोस् कि यो सम्पर्क अफिसले चाहिँ कस्ता कस्ता कामहरू चाहिँ गर्छ, के सुविधा छ?
अब मेनली चाहिँ अब कस्ता कस्ता काम गर्ने भन्दा पनि अब अफिसले चाहिँ अब नेपालका नेपालीहरूलाई अब कतिपय चाहिँ कागजातहरू, कतिपय पेपरहरूलाई चाहिँ प्रमाणित गर्ने, ट्रान्सलेसन गर्ने र पासपोर्ट सम्बन्धी कामहरूको बारेमा हेल्प गर्ने, अनि भिसा सम्बन्धी काम गर्ने, त्यो चाहिँ जनरल एडमिनिस्ट्रेसनका कामहरू भयो। र मेन काम भनेको यो कन्सुलेटको काम भनेको चाहिँ नेपाल र अस्ट्रेलियाको, स्पेसली साउथ अस्ट्रेलिया र नेपालको बिचमा कसरी एउटा चाहिँ बिजनेसको लागि एउटा अलिकति प्रस्पेक्टहरू के छ, सम्भावनाहरू के छ, यसको लागि कसरी चाहिँ हामीले एउटा बिजनेसको चाहिँ सम्बन्धहरू बढाउने र नेपाललाई चाहिँ कसरी प्रमोट गर्ने साउथ अस्ट्रेलियामा, टुरिज्मको बारेमा पनि प्रमोट गर्ने, र त्यस्तै हरेक सेक्टरमा चाहिँ नेपाल र इन सर्टकटमा भन्दाखेरि नेपाल र साउथ अस्ट्रेलियाको बिचमा एउटा चाहिँ एउटा व्यापारिक सम्बन्धलाई चाहिँ वृद्धि गर्ने काम चाहिँ महत्त्वपूर्ण काम हो।
धेरै समय त भएको छैन, केही समय भयो तपाईँ पनि यहाँ आएको, यहाँ आउँदा चाहिँ नेपालीको अवस्था कस्तो देख्नुभयो, कस्तो छ यहाँको अवस्था नेपालीहरूको चाहिँ?
अब नेपालीहरूको अवस्था चाहिँ मैले अब सुनेको, देखेको, जानेको, जति जानेको छु सबै टोटल्ली त मलाई अहिलेसम्म थाहा भएको छैन। अहिलेसम्म थाहा भएको यो चाहिँ कुरो गर्दाखेरि चाहिँ अब सबै खालको नेपालीहरू मैले पाएको छु, एउटा चाहिँ यहाँ अब धेरै लामो समयदेखि बसिराख्नु भएकोदेखि लिएर गएर छोटो समयमा पनि अब चाहिँ साउथ अस्ट्रेलियामा आयो भने उहाँहरूको चाहिँ एउटा यहाँ बस्ने पिआर पाउन सजिलो हुने र हरेक किसिमको चाहिँ भेरियस टाइपको चाहिँ भनौँ न व्यक्तित्वहरू मैले पाएको छु, जस्तै अब तपाईँहरू पनि अब नेपाललाई माया गर्ने व्यक्तित्वहरू पाएको छु, स्टुडेन्टहरूलाई पनि मैले भेटेको छु, त्यो बाहेक अब कति मान्छेहरू चाहिँ बिजनेसम्यानहरू छन् उनीहरूलाई पनि भेटेको छु, त्यसपछि फार्ममा काम गर्नेहरूलाई पनि भेटेको छु। हरेक लेभलमा सुरुदेखि अहिलेसम्म चाहिँ नि मैले कसलाई कति चिन्न सकिन्छ, कहाँसम्म जान सकिन्छ भनेर म हरेक ठाउँमा आफै आफै ल यहाँ कहीँ कहीँ ग्यादरिङ छ भने मलाई चाहिँ खबर गर्नुहोस् है भनेर म आफै चाहिँ अब चाहिँ गएर चिन्ने कोसिस गरेँ, र त्यसले गर्दाखेरि मैले हरेक किसिमको फार्ममा काम गर्नेदेखि स्टुडेन्टमा काम स्टुडेन्टदेखि लिएर गएर सिफ्ट वर्कदेखि लिएर गएर एउटा जर्नलिस्टहरूदेखि लिएर गएर डाक्टर इन्जिनियर हरेक तबकाको मैले थुप्रै छुटाएको हुनसक्छु व्यापारीहरूदेखि लिएर गएर सबै किसिमको मान्छेहरू मैले भेटेँ र धेरै जसोको स्थिति मैले राम्रो पाएको छु।
यहाँ आइसकेपछि छोटो समयमा पनि धेरै कुरा बुझिसक्नु भएको छ र नेपालले चाहिँ कस्तो परिचय पाएको छ जस्तो लाग्छ यो मुलुकमा चाहिँ नेपाललाई कतिले चिन्छन् जस्तो लाग्छ अन्य मुलुकका व्यक्तिहरूले चाहिँ
अब कतिले नेपाललाई चिन्लान् भन्ने चाहिँ असाध्यै गाह्रो कुरो भयो हामीले भन्नलाई किनभने हामीसँग कुनै त्यस्तो खालको अब हाम्रो नेपालले त्यस्तो खालको चाहिँ यहाँ त्यति सर्वे गरेको छैन हगि हामी सर्वे गर्न कोसिस गरौँला सर्वे गर्ने कोसिस गरेपछि पर्सेन्टेजको यता हिसाबमा यति पर्सेन्ट मान्छेले चाहिँ नेपालको बारेमा थाहा छ भन्ने थाहा हुनसक्छ त्यो मेरो एउटा एजेन्डामा पनि छ तर अहिले चाहिँ के छ भनेदेखि नर्मली एराउन्ड 20,000 पिपुलहरू चाहिँ पर इयर अस्ट्रेलियाबाट नेपाल जान्छन् त्यसको मतलब चाहिँ 20,000 मान्छे नेपाल जाने भनेको तपाईँको चाहिँ अब प्रत्येक वर्ष चाहिँ नि तपाईँको 20,000 चाहिँ हालमा गइराखेको भनेपछि तपाईँको चाहिँ धेरै मान्छेले हेर्नुहोस् तपाईँको नेपालको बारेमा चाहिँ धेरै मान्छेले थाहा छ 2-4 मिलियन मान्छेले थाहा भएको हुनुपर्छ कम्तीमा पनि भन्ने मलाई लाग्छ।
नेपालको संस्कृति र विभिन्न ठाउँलाई चिनाउनको लागि यस सम्पर्क कार्यालयको भूमिका चाहिँ कस्तो हुनेछ?
अब सबभन्दा पहिले त नेपालको संस्कृति चिनाउनको लागि यसले के गर्न सक्छ भनेदेखि तपाईँको मैले 2-4 कुरो सोचेको छु। सबभन्दा पहिले त सबभन्दा ठुलो कुरो भनेको अहिलेको आधुनिक संसारमा मिडिया नै अवेरनेस। तपाईँ रेडियो टेलिभिजन इन्टरनेट तपाईँ पत्र पत्रिकाहरू मान्छेले थाहा पाउने त्यसरी अवेरनेस
अन्त विशेष गरी आजभोलि अझ रेडियो टेलिभिजन भन्दा पनि फेसबुक बढी चर्चामा छ सोसियल मिडियाको उसमा होइन
अफकोर्स फेसबुक पनि चर्चामा छ त फेसबुक त अब अहिले चाहिँ नि त्यो सबभन्दा चाहिँ धेरै हेर्ने चाहिँ ऊ नै होला सायद
अब त्यसलाई आएको छ
धेरै कमनमा आएको छ अब त्यसलाई चाहिँ हामीले नेपाललाई कसरी अगाडि बढाउने भन्ने कुरो जो इन्टरनेट बेत्ताहरू हुन्छ त्यो फेसबुकलाई चाहिँ कसरी अगाडि लाने भन्ने कुरो इन्टरनेट बेत्ताहरूसँग पनि कुरो गर्ने मैले प्लान बनाएको छु हेर्नुहोस् अघि त्यसपछि गएर अरू भने चाहिँ नर्मल चाहिँ एउटा स्पेसल एउटा अर्को कुरो चाहिँ नेपाललाई चिनाउने भनेको तपाईँको जो मान्छे गइसकेका छन् जो आइसकेका छन् उनीहरूलाई लाई चाहिँ एउटा हाम्रो एउटा एम्बेसडर बनाएर चिनाउनु पर्ने हुन्छ। त्यसपछि गएर तपाईँको अहिले चाहिँ टेलिभिजन हेर्ने मान्छे पनि कम छैनन् हेर्नुहोस् इन्टरनेट जति हेर्छन् तपाईँको टेलिभिजन हेर्ने पनि त्यति नै हुन्छन् होइन तपाईँको पढ्ने र देख्ने तपाईँको सुन्ने पढ्ने देख्ने जुन हुन्छ नि अब जाने त त्यो भइहाल्यो एक्सपिरियन्स गर्ने त उनीहरूलाई त भन्नै परेन सुन्ने पढ्ने देख्नेमा अब पढ्ने भन्दा पनि सुन्ने र देख्ने चाहिँ
बढी
इफेक्टिभ हुन्छ होइन त्यस कारण चाहिँ तपाईँको तर अहिले इन्टरनेट भन्ने बित्तिकै पढ्ने चाहिँ पढ्ने नै हो तर चाहिँ नेपालकै बारेमा खोजेर पढ्नु र जो हेडलाइनमा आउँछ भनेर पढ्नु चाहिँ फरक हुन्छ। त्यसले गर्दा हामीले हेडलाइनमा आउने चाहिँ कसरी बनाउने त होइन त्यसपछि देख्ने कसरी बनाउने सुन्ने त तपाईँहरूको काम हो हेर्नु तपाईँहरूले गर्नुहुन्छ त्यस कारण चाहिँ जर्नलिस्ट तपाईँको चाहिँ तपाईँको वेबसाइट बेत्ताहरू लगायत अब चाहिँ अर्को चाहिँ त्यहाँ जाऊ भनेर चाहिँ जो म घुम्न जान्छु कहीँ कहाँ जाने भनेर भन् भनेर चाहिँ सोद्धाखेरि नेपाल गइदियो भन्ने मान्छेहरू चाहिँ बनाउने काम चाहिँ फेरि त्यसलाई चाहिँ म इन्करेज गर्छु ट्राभल एजेन्टहरू उनीहरूको पनि अलिकति हात हुन्छ कहाँ जाने भनेर
हगि
त्यसको लागि चाहिँ अब म आफूले पनि हाम्रो कन्सुलेटको तर्फबाट प्रयास गर्छु अब बाँकी चाहिँ हामी सबै मिलेर जानुपर्छ।
त्यसको लागि चाहिँ दीपक सर तपाईँले जस्तै साउथ अस्ट्रेलिया आउनुभन्दा अगाडि यस्तो कामहरू पनि अगाडि अन्य स्टेटमा पनि गर्नुभएको थियो कि यहीँ यो पहिलोचोटि हो?
अब यो कन्सुलरको त यो मेरो पहिलोचोटि हो तर म आफै टुरिज्म प्रोफेसनल भएको हिसाबले
हजुर
नेपालमा कस्तो खालको चाहिँ नि टुरहरू चाहिँ सेल गर्न सकिन्छ कस्ता मान्छेहरूलाई पठाउन सकिन्छ अनि कसरी मार्केटिङ गर्ने यो विषयमा चाहिँ मलाई आफ्नै किसिमको मेरो चाहिँ एउटा नलेज पनि छ यो विषयमा किनभने गएका 25 वर्षदेखि चाहिँ मैले यही काम गर्दै आइरहेको छु म प्रोफेसनली टुरिज्म प्रोफेसन नै भएको कारणले गर्दाखेरि मलाई अलिकति सजिलो होला।
हजुर भनेपछि अहिलेको जुन तपाईँको अहिले वर्तमान चल्दै गरेको जुन एउटा पेसागत हिसाबमा र पहिलाकोमा के भिन्नता पाउनुभयो?
त्यो त एकदमै ठुलो भिन्नता छ हेर्नुहोस् जस्तो म नेपालमा जाँदाखेरि चाहिँ के हुन्थ्यो भनेदेखि नेपाल आउन चाहेको मान्छेलाई मेरोमा आऊ भन्ने कुरो हुन्थ्यो अब चाहिँ नेपाल जान चाहेको मान्छेलाई चाहिँ को हो जान चाहेको मान्छे भनेर तपाईँ खोज्नु पर्यो अब मैले कति फरक भयो भन्नुहोस् न होइन तपाईँ नेपाल आउन चाहेको मान्छेलाई चाहिँ मेरोमा आऊ भन्नु र तपाईँ चाहिँ भिडबाट चाहिँ को मान्छे नेपालमा जाला भनेर खोज्नु त गाह्रो हुन्छ अनि त्यसमा पनि फेरि चाहिँ अब सोच्दै नसोचे नेपालै जान नसोचे मान्छेलाई चाहिँ नेपाल जानु पर्यो भनेर फेरि पनि आफ्नोमा तान्नु पर्यो यो त च्यालेन्ज चाहिँ असाध्यै च्यालेन्ज
कन्भिन्स गर्नलाई अलिक गाह्रो नै हुन्छ होइन के कस्तो हो नेपालको स्थिति परिस्थिति सबैले त्यति साह्रो जानेको हुँदैन के हो कसो भन्ने कुरा उनीहरूलाई पनि जिज्ञासा लाग्न सक्छ त्यो जिज्ञासालाई भनौँ न मेटाएर नेपालप्रति एउटा सुविचार पैदा गर्न सकेर उनीहरूलाई नेपालसम्म पुर्याउन सक्यो भने नेपालको एउटा टुरिज्म भनौँ न सेक्टर पनि अगाडि बढ्छ होला नि होइन
अवश्य तपाईँले जे भन्नुभएको छ एक्ज्याक्टली ठिक हो त्यसमा मैले थप्नुपर्ने कारणै छैन
र थोरै नेपालतर्फै लागौँ र नेपालको बारेमा बुद्धको बारेमा सगरमाथाको बारेमा विभिन्न देशहरूमा भ्रमा प्रचार प्रसारहरू पनि विभिन्न समयमा गरिन्छ तपाईँ यो मुलुकमा आएपछि कस्तो पाउनुभयो बुद्ध नेपालमै जन्मेका हुन् भनेर सबैलाई थाहा भएको अवस्था छ या धेरै चाहिँ अनभिज्ञ छन् के छ अहिलेको यहाँको अवस्था चाहिँ
अब अहिलेसम्म चाहिँ नि सर्टेन एउटा नेपाल गएको मान्छेहरू लाई पनि बुद्ध नेपालमै जन्मेको हो भने चाहिँ सबै जसोलाई थाहा छैन हेर्नुहोस् अघि
हजुर
अब यो चाहिँ अलिकति अब हामीले त्यही किसिमको चाहिँ प्रचार प्रसार चाहिँ गर्न पनि सकिरहेका छैनौँ त्यस कारण धेरै मान्छेलाई थाहा छ जो गइसकेका छ तर जो गइसकेका छैन उनीहरूलाई चाहिँ नेपाल बुद्धमै जन्मेको हो भन्ने कुरो चाहिँ जो अलिकति एजुकेटेड मान्छेहरू छ टु एकाडेमिक मान्छेहरू छ उनीहरूलाई थाहा छ जो अलिकति चाहिँ नि अब हिस्ट्रीमा चाहिँ नि इन्ट्रेस्ट नभएकोहरू अघि उनीहरूले त अब त्यो बुद्ध कहाँ जन्म्यो मेन कुरो त हिस्ट्रीको कोर्समा कल्चरको कोर्सहरूमा आउने कुरो हो त्यस कारण जबसम्म हिस्ट्री र कल्चरको बारेमा चाहिँ इन्ट्रेस्टेड नभएको मान्छेहरू छ उनीहरूले चाहिँ जनरली चाहिँ मैले नथा पाएको पाएँ त्यसले गर्दा हजुर
यसमा कमजोरी कसको देख्नुहुन्छ नेपाल सरकारको पनि कमजोरी होइन त
अब यसमा कमजोरी कसको देख्ने भनेर भन्दाखेरि पनि अब कहिले कस्तो हुन्छ भने अब नेपाल सरकारको कमजोरी नहुँदा नहुँदै पनि कहिले कहिले कस्तो हुन्छ भने बोल्नेको पिठो बोक्ने बिक्ने नबोल्नेको चामल बिक्ने हुनसक्छ के अब तपाईँ कहिले कहिले कस्तो हुनुहुन्छ भने तपाईँ चाहिँ नि तपाईँको आफ्नो हाइट ठिकै छ तर तपाईँको छेउमा चाहिँ अर्को अग्लो मान्छे आएर उभिदियो भने त तपाईँ होचो देखिनुहुन्छ नि अब नेपाल सरकारकै कमजोरी भन्नु भन्दा फेरि पनि अरूले चाहिँ बढी प्रचार प्रसार गरेका छन् बुद्धको बारेमा र बुद्धिस्ट टुरिज्मलाई चाहिँ डेभलप गर्नलाई अरूले बढी पैसा खर्च गरेका छन् त्यो कारणले गर्दाखेरि हामी अलिकति छायामा परेका छौँ अब त्यो छायाबाट चाहिँ नि अब त्यो प्रकाशमा आउनको लागि हामीले अलिकति मेहनत गर्नुपर्छ
हजुर यही प्रसङ्गमा म अर्को एउटा प्रश्न यहाँनिर राख्न चाहन्छु जस्तो हामीले अब भर्खरै नवीनजीले क्वेसन सोध्नुभयो बुद्ध नेपालमा जन्मेका हुन् होइन त्यो गर्वको कुरा हो त्यो हाम्रो नेपालमा सगरमाथा विश्वको सर्वोच्च शिखर सगरमाथा छ बुद्ध विश्वमा शान्ति छर्ने बुद्ध बुद्धिज्म नेपालमा बुद्ध नेपालमा जन्मेका हुन् तर त्यही बुद्ध जन्मेको देशमा बुद्ध धर्मावलम्बीहरू चाहिँ अरू देशको तुलनामा निकै कम छन् सायद त्यसले गर्दा पनि बुद्धलाई नेपालमै जन्मेका हुन् भनेर हामीले भनिराख्नु पर्दैन किनकि हामीलाई थाहा छ बुद्ध नेपालमा जन्मेका हुन् होइन
हजुर
तर बुद्धिज्म अरू देशहरूमा चाहिँ त्यति चाँडो किन भनौँ न त्यस्तो प्रभावशाली भयो र नेपालमै चाहिँ किन भएन के भन्नुहुन्छ तपाईँ यसमा
अब त्यो चाहिँ मलाई कारण चाहिँ मैले थाहा भएन हेर्नुहोस् अघि म अब यसको बारेमा चाहिँ म एपोलोजाइजै गर्नुपर्छ अब के कारणले चाहिँ नेपालमा कम भयो के कारणले अरू देशमा बढी भयो भनेर त्यो चाहिँ मलाई थाहा भएन यसमा चाहिँ अब विश्लेषकहरू चाहिँ अब
कमी हो त बुद्ध भनौँ न अब जस्तो हामीले अहिले जस्तो यहाँ प्रचार प्रसार गरिराख्नु परेको छ
होइन
बुद्ध नेपालमा जन्मेका हुन् भनेर हामीले धेरै अब भनौँ न त्यो धमिलिएको छविलाई फेरि प्रकाशमा ल्याउनलाई प्रकाशमा ल्याउन हामीले यति मेहनत गर्नु पर्थेन यदि नेपालमा त्यति बुद्धिज्म त्यति साह्रो भइदिए जस्तो लाग्दैन तपाईँलाई
होइन अब त्यो भइदिएको भए राम्रै कुरो हो होइन अब तर तपाईँ चाहिँ नि यो धर्म भन्ने चाहिँ अलिकति सेन्सिटिभ कुरोहरू हो अरू त्यसले गर्दाखेरि धर्मको बारेमा कुरो गर्दाखेरि हामी अलिकति सेन्सिटिभ भएर बस्नुपर्छ र म चाहिँ के मात्रै भन्न सक्छु भने अब के कारणले घटी भयो के कारणले बढी भयो नेपालमा त्यो चाहिँ मलाई थाहा भएन अब यो अलिकति विश्लेषण गर्ने व्यक्ताहरूलाई थाहा हुने कुरो भयो त्यस कारण चाहिँ यसको आन्सर चाहिँ मेरो विचारमा त्यस्तै व्यक्ताहरूलाई सोद्धाखेरि चाहिँ अलिकति उपयुक्त आन्सर पाउनुहुन्छ होला जस्तो मलाई लाग्छ थाहा भएर भन्न पाएको भए आज राम्रै हुन्थ्यो
हजुर हजुर होइन मैले एउटा गुगल सर्च गरेको थिएँ विकिपिडियामा
हजुर
र सबभन्दा बढी चाहिँ अब जनसङ्ख्याको आधारमा हेर्ने हो भने चाहिँ चाइना सबभन्दा अग्रपन्थीमा छ होइन बिसवटा टप ट्वेन्टी कन्ट्रिजमध्ये चाइना चाहिँ सबभन्दा अग्रपन्थीमा छ जनसङ्ख्याको हिसाबले हेर्ने हो भनेदेखि होइन यदि पर्सेन्टेजको हिसाबले हेर्ने हो भनेदेखि लाओस भन्ने एउटा देश पर्सेन्टेजको हिसाबले अग्रपन्थीमा छ बुद्ध धर्म मान्नेहरू होइन तर बुद्ध नेपालमा जन्मेका हुन् तर अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ नेपाल यदि तपाईँ ऱ्याङ्किङको हिसाबले हेर्नुहुन्छ भने 17 नम्बरमा पर्छ
हजुर
होइन र यदि उसको पर्सेन्टेजको हिसाबले कति मान्छेले बुद्ध धर्म मान्छन् भनेर हेर्नुहुन्छ भने तपाईँ अलमोस्ट लास्ट स्थानमै छ भनौँ न जम्मा 12% मात्रै बुद्ध धर्म मान्दो रहेछ नेपाली जनसङ्ख्याको भनौँ न पर्सेन्टेजको आधारमा
हजुर हजुर
अब यस विषयलाई अब कसरी हामीले बुझ्ने
अब फेरि मेरो आन्सर चाहिँ त्यस्तै आउँछ किनभने अब यो धर्म सम्बन्धी कुरो चाहिँ नि अब कसले को धर्म मान्छ
प्रश्न नभएर अब यसलाई चाहिँ जानकारी रूपमा लिनुपर्ने
हजुर त्यो हिसाबले गरौँ होला हजुर किनभने कसले के धर्म मान्ने कसले के धर्म मान्ने भन्ने त्यो उहाँहरूको कुरो भयो तर जहाँ जे जस्तो भए पनि नेपालमा चाहिँ नि अब यहाँको तथ्याङ्कमा डाटामा जे जे लेखिएको भए तापनि हेर्नुहोस् तपाईँ बुद्धिस्ट चाहिँ मोनास्ट्रीमा सबै धर्मको मान्छे गइराखेकै छन् तपाईँ चाहिँ तपाईँको बुद्धिस्ट तपाईँ लोसार मान्नहरू कति चाहिँ अब हिन्दू मान्छेहरू पनि गइराखेकै छन् म आफै मेरो कति साथीहरू चाहिँ म लोसार चाहिँ प्रत्येक वर्ष नेपालमा बस्दाखेरि म आफै पनि लोसार मनाउनु गइराखेको हुन्छु
कति चाहिँ एउटा स्वार्थमा जान्थे होला कति चाहिँ एउटा खुला रूपले जान्थे होला त्यस्तो छ
त्यस्तो आफ्नो ठाउँमा छ हेर्नुहोस् तपाईँको हिन्दू धर्मै मान्नेहरू पनि कति चाहिँ तपाईँको गुरुङहरू चाहिँ मगरहरू हिन्दू धर्म मान्ने चाहिँ कतिहरू छन् तर उनीहरूको चाहिँ सबै संस्कारहरू बुद्धिस्टहरूसँग हगि अब तपाईँको नेवारहरू चाहिँ छुट्टिएर चाहिँ कोही हिन्दू छन् कोही बुद्धिस्टहरू छन् त्यस कारण यो तथ्याङ्कलाई हेर्नुभन्दा पनि हामी के भनेदेखि नेपालमा बुद्धलाई सबैले सशस्त्र स्वीकारेको कुरो हो सबै लुम्बिनीमा जान्छन् जुन धर्म मान्ने भए पनि बुद्धलाई चाहिँ नेपालको चाहिँ शान्तिको प्रतीकको रूपमा सबैले मानेको कुरो हो त्यस कारण चाहिँ
विश्वमै
मानेको हो र स्पेसली नेपालमा चाहिँ लुम्बिनी जाने चाहिँ अब तपाईँको अहिले यत्रो चाहिँ नि प्रभाव टुरिज्मको चाहिँ यत्रो प्रभाव छ हेर्नुहोस् त्यसले गर्दाखेरि चाहिँ नि पेपरमा तथ्याङ्कमा जसले जे जे भने पनि अब हामी यहीँ बसिहालौँ न हामी बुद्धिस्ट फ्यामिलीमा नजन्मे भयो भने हामी बुद्धको बारेमा चाहिँ यत्रो कुरो गरिरहेछौँ त्यसले गर्दाखेरि चाहिँ नि अब यो तथ्याङ्कलाई हेर्नुभन्दा पनि नेपालमा बुद्ध धर्मको चाहिँ नि विशेष महत्त्व छ हामीले त्यो हिसाबले हेरौँ न
हजुर हामी कुराकानी गर्दैछौँ दिपक धमलाजीसँग तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ सेङ्ग्रेला रेडियो एयरलेट 101.5 मेगाहर्जमा फेरि अब हामी एउटा अर्को एउटा गीत यहाँनिर प्रस्तुत गर्दैछौँ श्रोताहरू नेपाली माफ गर्नुहोला नेपाली बुद्ध सम्बन्धी भजन नै यहाँनिर प्रस्तुत गर्दैछौँ हामी अहिलेका लागि र त्यसपछि हामी फेरि उपस्थित हुनेछौँ विविध रोचक कुराकानी सहित अहिलेलाई भने यो सुन यो बुद्ध सम्बन्धी भजन यहाँहरूका लागि
धम्मं शरणं
हजुर तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम भोइस अफ साङ्गला रेडियो एडलेड 101.5 मेगाहर्जमा। हामी आउने गर्छौँ हरेक आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा, तपाईँहरूलाई थाहा भएकै कुरो हो। र अब भने स्टुडियोको घडीमा 7:00 बजिसकेको छ श्रोताहरू, 7:00 बजेको समय भनेको हाम्रो रेगुलर सेगमेन्ट समाचारको रहने गर्दछ। र अहिलेलाई भने हामीहरू तपाईँहरूको ध्यान आकर्षण गराउँदैछौँ समाचारतर्फ।
समाचारको सुरुमा प्रमुख समाचार। दलहरूलाई गम्भीर भएर निर्वाचनमा लाग्न रेग्मीको आग्रह। निर्धारित समयमै निर्वाचन गराउन सबै राजनीतिक दलहरूलाई मूनको आग्रह। सिडनीमा बुद्ध जयन्ती मनाइयो, भुटानीहरूले बुद्ध जयन्ती भव्यताका साथ मनाए। अब समाचार विस्तारमा।
मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले सरकारको ध्यान संविधान सभाको निर्वाचनतर्फ केन्द्रित भएको बताउनु भएको छ। बुद्ध जयन्ती एवं लुम्बिनी दिवस 2070 को अवसरमा हिजो लुम्बिनीमा आयोजित समारोहमा रेग्मीले दलहरूलाई गम्भीर भएर निर्वाचनमा लाग्न आग्रह गर्नुभयो। प्रमुख चार राजनीतिक दलका शीर्ष नेताहरूले सरकार आफ्नो उद्देश्यबाट चिप्लिँदै गएको आरोप लगाइरहेका बेला अध्यक्ष रेग्मीले संविधान सभा निर्वाचनको मिति छिट्टै घोषणा गरिने जनाउनु भएको हो। शान्ति र अहिंसा सामाजिक परिवर्तनको मूलभूत आधार भएको उहाँको भनाइ छ। लुम्बिनी विकास कोषका अध्यक्ष तथा बुद्ध जयन्ती समारोहका सभाध्यक्ष संस्कृति तथा पर्यटन नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले लुम्बिनीको विकास विस्तार र प्रबन्धनका लागि सरकार पूर्ण रूपले लागि परेको बताउनुभयो।
संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले निर्धारित समयमै संविधान सभा निर्वाचन सम्पन्न गराउन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। वर्तमान राजनीतिक गतिरोध विरोधको अन्त्य गर्दै तोकिएकै समयमा अर्को निर्वाचन सम्पन्न गराउन महासचिव वान की मुनले आग्रह गरेको गैराती उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ। नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई नजिकबाट निहालिरहेको भन्दै 11 बुधे सहमति अनुसार नै अगाडि बढ्नु मुनले आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, दलहरूको सहमति अनुसार नै प्रधान ध्यानिसलाई चुनावी सरकारको प्रमुख बनाइएको हो। दलहरू बीचको सहमतिमा असार 7 वा मंगिर अन्तिमसम्म निर्वाचन सम्पन्न गराउने उल्लेख छ। नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघले सहयोग गर्ने मुनले बताएका छन्।
बुद्धको उपदेश अहिंसा करूणा र शान्तिका बारेमा चर्चा गर्दै शनिबार अस्ट्रेलियाको सिडनी मेलबर्न र ब्रिस्बेनमा 2557 बुद्ध जयन्ती मनाइएको छ। सिडनीमा सक्रिय 14 संस्थाहरूको संयुक्त आयोजनामा मेरिकभिल टाउन हलमा बुद्ध जयन्ती समारोह आयोजना भएको थियो। कार्यक्रममा बुद्ध पूजा अर्चना प्रवचन र शान्ति र्याली भएको थियो। प्रमुख अतिथि न्यू साउथ वेल्स राज्यका लागि महावाणिज्य दूत दीपक खड्काले आजको युद्ध र हिंसा ग्रस्त समाजमा गौतम बुद्धले दिनुभएको शान्ति अहिंसा र प्रेम करूणाको सन्देश अझ बढी सार्थक भएको बताउँदै अस्ट्रेलियामा लुम्बिनी प्रबन्धनको लागि आफू सक्रिय हुने विचार राखेका थिए। बुद्ध दर्शन समिति अस्ट्रेलियाका अध्यक्ष निमा शेर्पाले बुद्धको जन्मस्थलबारे भ्रम सृजना गर्ने अध्ययन सामग्रीहरूलाई सच्याउन अस्ट्रेलियन सरकारका निकायहरूलाई अनुरोध गर्ने जानकारी दिएका थिए।
यसै गरी दक्षिण अस्ट्रेलियाको सेल्सबरीमा बसोबास गर्दै आएका भुटानीहरूले पनि बुद्ध जयन्ती मनाएका छन्। सो अवसरमा भुटानीहरूले विविध रोचक मनोरञ्जनात्मक नृत्य गायन तथा सांस्कृतिक झलक बालन साहित्य र विभिन्न व्यक्तिहरूबाट आफ्नो लेख रचना कविता वाचन गरेका थिए। यसै अवसरमा बुद्धको फोटो राखी बौद्ध धर्मगुरूले स्वस्ति वाचन गरी भक्तजनहरूले बुद्धको प्रतिमामा भेटी चढाउनेहरूको निकै भीड़ देखिन्थ्यो। माल्यार्पण गर्दा भक्तजनहरूले विश्वमा शान्ति छाओस् भन्दै आफ्नो मनोभावना चढाए। सो कार्यक्रममा भुटनिज इथिक स्कूलले आयोजना गरेको थियो भने भुटानी नमस्ते संस्कृति समूहले साउन्ड सेट र फोटो भिडियो पुण्ड फाउन्डेशनले कार्यक्रमको प्रायोजन गरेको थियो। कार्यक्रममा करिब 500 भुटानीहरूको सहभागिता रहेको र लगभग 4 चलेको थियो। कार्यक्रममा सेल्सबरी काउन्सिल की मरिमेनको प्रमुख अतिथ्य र अरू उच्च पदाधिकारी र भुटानी बुद्ध वृद्ध वृद्धहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम भुटनिज इथिक स्कूलका प्रिन्सिपल श्री प्रकाश धमालाले सञ्चालन गर्नुभएको थियो।
र अन्त्यमा मौसम सम्बन्धी जानकारी, आज आजको तापक्रम रहेको थियो 18 डिग्री सेल्सियस र आज राति रहनेछ 11 डिग्री सेल्सियस र अहिलेको तापक्रम 14 डिग्री सेल्सियस र भोलिको अधिकतम तापक्रम रहनेछ 18 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस र भोलि दक्षिणी अस्ट्रेलिया भरि प्राय सबै भागमा बादल लागि कतै कतै हल्का वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले पूर्वानुमान गरेका छन् र भोलि सूर्योदय 7:10 हुनेछ भने सूर्यास्त 5:14 हुनेछ।
रेडियो एडलेडमा भोइस अफ साङ्गिला हरेक आइतबार 6:30 to 7:30
स्वागत छ कार्यक्रम भोइस अफ साङ्गिलामा। आज हामी विशेष प्रस्तुतिमा छौं र आज हामीसँग हुनुहुन्छ साउथ अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्य दूत महामहिम दीपक धमला, उहाँ स्टुडियोमा हुनुहुन्छ भने आज यतिखेर हामीसँग फोन सम्पर्कमा हुनुहुन्छ लुम्बिनी कपिलवस्तु डे मुभमेन्टका अन्तर्राष्ट्रिय संयोजक रामकुमार श्रेष्ठजी हुनुहुन्छ र हामीले आज कुराकानी गरिरहेका छौं बुद्ध साथसाथै नेपाल र नेपालको अवस्था र नेपालीहरूको यहाँको अवस्थाका बारेमा कुराकानी गरिरहेका छौँ। यतिखेर भने अब हामी फोन सम्पर्कतिर जोडिन चाहन्छौँ।
हजुर बिल्कुल, यति बेला हाम्रो फोन सम्पर्कमा लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट का अन्तर्राष्ट्रिय संयोजक श्री रामकुमार श्रेष्ठजी टेलिफोन सम्पर्कमा हुनुहुन्छ। रामकुमार श्रेष्ठजी, तपाईँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
हजुर धन्यवाद। मेरो व्यक्तिगत तर्फबाट र लुम्बिनी कपिलवस्तु दिवस अभियानको तर्फबाट यहाँहरू र यहाँका सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमस्कार।
हजुर, तपाईँहरूलाई तपाईँले आफ्नो परिचय गराइदिइहाल्नुभयो र तर हाम्रो श्रोताहरूलाई यो थाहा नहुन सक्छ लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट के हो, यो यसको बारेमा छोटकरीमा जानकारी गराइदिनुहोस् न प्लिज।
हजुर, यो 2009 सालतिर अनलाइन खबरले एउटा समाचार छाप्यो, भारतमा नक्कली लुम्बिनी नक्कली कपिलवस्तु बनाउने काम 80% सम्पन्न भइसकेको छ र त्यो 2012 सम्पन्न गर्ने किसिमले जोडतोडका साथ अगाडि बढिराखेको छ भन्ने किसिमको समाचार आयो. त्यो बडो अनौठो थियो किनकि 80% नक्कली लुम्बिनी नक्कली कपिल वस्तु बनाउने भन्ने कुरो एउटा सामान्य घर बनाउने जस्तो कुरो होइन, सहरै जस्तोको कुरो आयो. त्यति ठुलो प्रोजेक्ट 80% सम्पन्न भइसक्दा पनि नेपालको कुनै पनि पक्षबाट त्यसको त्यसको त्यस सम्बन्धमा आवाज उठेको थिएन, न त संचार सरकारी तर्फबाट त उठेकै उठ्ने कुरै भएन, बुद्धिजीवीको तर्फबाट पनि उठ्याएको थिएन, संचारकर्मीहरूबाट पनि उठ्याएको थिएन. अनायास त्यो किसिमको खबर आएपछि चाहिँ अब हामी विदेशमा बस्ने नेपालीहरूले यो त यस्तो संवेदनशील विषयमा मौन बस्न उपयुक्त हुँदैन, आफ्नो सीमित साधन र स्रोतका बावजुद जे जस्तो सकिन्छ केही न केही गर्नुपर्छ भनेर नजिकको तिथि खोज्ने क्रममा 1896 1896 चाहिँ जर्मनको आर्कियोलोजिस्ट एन्टोन फ्युररले अशोका पिलर जुन चाहिँ बुद्ध जन्मिनु भएको ठाउँको सबभन्दा राम्रो प्रमाण हो त्यसलाई त्यो अशोका पिलर पहिला खड्ग समस्याले पत्ता लगाएको भए तापनि त्यो सीमित व्यक्तिमा सीमित थियो, त्यसलाई चाहिँ डाक्टर एन्टोन फ्युररले अन्तर्राष्ट्रिय सामुको बीच लैजाने काम गर्नुभएकोले त्यो दिनलाई पनि महत्त्व दिनुपर्छ भनेर त्यही दिनको उसमा चाहिँ कपिल वस्तु डे आज ग्लोबल डे मा 1 डिसेम्बर 2009 पहिलो पटक मनाइयो.
हजुर हामीलाई यो बताइदिनुहोस् कि यो अन्तरालमा चाहिँ लुम्बिनी कपिल वस्तु डे मुभमेन्टले कस्ता कस्ता कार्यक्रमहरू गरिसकेको छ.
हजुर 1 डिसेम्बर 2009 त्यसरी कपिल वस्तु डे आज ग्लोबल डेको रूपमा मनाइसकेपछि त्यसलाई संस्थागत त्यसलाई निरन्तरता दिनको लागि संस्थागत गर्नुपर्छ भन्ने मान्यता अनुरूप पहिला 2010 2 चरणमा गरेर विश्व कार्य समिति गठन भयो. त्यसपछि यो छोटो समयमा 15 नेसनल कमिटी गठन भइसकेको छ तर अहिले 16 हिजो अस्ति यही बुद्ध जयन्तीको उसमा हिजो मात्रै पोल्यान्डमा 16 यो पहिलो सञ्चार माध्यम भयो जुनबाट चाहिँ यो 16 राष्ट्रिय समिति गठन भएको कुरो पहिलोचोटि जानकारी गराउँदैछु. त्यो समाचारमा आएको छैन. अब 16 देशमा नेसनल कमिटी गठन भएको छ, 2 देशमा अस्ट्रेलियामा चाहिँ नेसनल कमिटी पनि छ र भिक्टोरियामा स्टेट कमिटी पनि भएको छ, त्यस्तै जर्मनमा स्टेट कमिटी पनि गठन भएको छ, नेपालमा पत्रकारहरूको एउटा छुट्टै कमिटी छ, टुरिज्म सेक्टरमा लाग्नेहरूको छुट्टै कमिटी छ, लुम्बिनीमा लोकल कमिटीहरूको बनाएको छ. यो त्यसरी नै अब उपलब्धिको हकमा अब पहिला गुगलमा हामीहरूले खोज्दाखेरि बुद्धको बर्थ प्लेस खोज्दाखेरि भारत देखाउँथ्यो भने यो मोमेन्ट सुरु भएपछि नेपाल देखाउन थालेको छ. त्यसरी नै अब ब्रिटिस म्युजियम जहाँ वर्षको 50 लाख भन्दा बढी टुरिस्टहरू जाने ठाउँ हो, अत्यन्त महत्त्वपूर्ण ठाउँ, त्यहाँ पनि बुद्धको जन्मस्थलको बारेमा गलत इन्फर्मेसन राखिएको थियो. यही मोमेन्टले चाहिँ त्यहाँ दबाब दिएपछि बुद्धको जन्मस्थलको बारेमा इन्फर्मेसन सच्याउने निर्णय त गर्यो तर त्यहाँ अलिकता टेक्निकल प्रब्लम के पर्थ्यो भने दक्षिण एसियाको जिम्मेवारी लिएको व्यक्ति चाहिँ भारतीय पर्दैछ, डाक्टर सोना दत्त भन्ने, त्यो चेन्ज गर्ने क्रममा उहाँले प्ले गरेर राख्नु भएको छ. त्यही भएर म पहिला त युके बस्थेँ, युकेबाट यहाँ अस्ट्रेलिया म हुने बेलामा मैले फेरि अर्को पेटिसन सुरु गरेँ कि एउटा ब्रिटिस म्युजियम भनेको एउटा ओल्ड क्लासको म्युजियम हो, विश्वस्तरीय ऊ हो, एउटा ओर दिइसक्यो सच्याउने भनेर त्यो सार्वजनिक गरिसक्यो. उसले त्यो आफ्नो फेसबुकमा पहिला चाहिँ नोटिस राखेको थियो होइन, खास त्यो अलिकता यसमा 2-3 मिनटको एउटा स्टोरी बताइदिइहाल्नु होइन यो मोमेन्टको बारेमा. खासमा त्यो कसरी सुरु भयो भने बेलायतको यो नेपाली पत्रको सम्पादकले चाहिँ त्यही ब्रिटिस म्युजियमको विषयमा कान्तिपुरमा न्युज छपाउनु भएको थियो होइन, त्यसपछि बेलायतमा पनि त्यसमा अलिकति बढी प्रायोरिटी दिएर न्युजहरू छपाएपछि ब्रिटिस म्युजियमले चाहिँ होइन हामीहरूले बुद्ध चाहिँ नेपालमा जन्मेको छैन भनेर कहाँ भनेका छौँ र भनेर उसले फेसबुकको आफ्नो पेजमा नोटिस जारी गर्यो 4 नोभेम्बरमा 2011. मैले चाहिँ त्यसैलाई आधार बनाएर हाम्रो मोमेन्टको ब्लगमा एउटा समाचार बनाएँ र मैले सबैलाई फेसबुकको ठुल्ठुलो पेजमा त्यो समाचार राख्दै अनि इमेलबाट 2-3 हजारलाई सर्कुलेट गर्दै यो चाहिँ एकदम सुवर्ण अवसर हो किनकि ब्रिटिस म्युजियम आफैले यस्तो भनेको छ तर त्यहाँ यस्तो छ त्यो र जति सक्दो छिटोभन्दा छिटो दबाब दिउँ भनेपछि एकदम 7 तारिकभित्रै धेरै त्यहाँ कमेन्टहरू धेरै प्रेसर परेपछि 7 तारिकमा चाहिँ ब्रिटिस म्युजियमले सच्याउने भन्ने डिसिजन त्यहीँ गराएको छ. त्यत्रो ठुलो एउटा ग्लोबल एउटा रेपुटेसन भएको म्युजियमले सच्याउने भन्ने डिसिजन गर्यो, तर लामो समयसम्म पनि नसच्याएपछि, किनकि मलाई अमेरिकाबाट त्यहाँ हार्वर्ड युनिभर्सिटीमा पढ्ने अरू विदेशी विद्यार्थीहरूले त्यो विषयमा सोधेपछि अमेरिकाबाट मलाई खबर आयो के भइरहेको छ त्यहाँ, यस्तो त भएको थियो सच्याउने काम त भएको छैन रे भनेपछि मैले फेरि फलो गर्न थालेँ। फलो गरेपछि अनि सच्याइयो, तर सच्याइयो तर कस्तो भने एकदम गोलमटोल कुरा स्पष्ट छैन, उही झन् बुद्ध चाहिँ भारतमै जन्मेको हो कि भन्ने जस्तो किसिमले सोना दत्तले त्यहाँ रोल प्ले गरिरहेको छ। अब म यता आउने बेलामा फेरि अर्को पेटिसन सुरु गरेर बुझाएर आएको हो, त्यसको कथा त्यस्तो छ। त्यस्तै अब अरू धेरै, अब
हजुर राम कुमारजी, अब तपाईँहरूले यो लुम्बिनी कपिलवस्तु डे मुभमेन्ट भनेर एउटा जस अन्तर्राष्ट्रिय स्तरबाटै एउटा बुद्धलाई नेपालमा जन्मेको हो भनेर प्रमाणित गर्नका लागि पर्नु भएको छ होइन, तर हामी सबैलाई थाहा छ बुद्ध नेपालमै जन्मेका हुन्, र यो प्रश्न मैले हाम्रो स्टुडियोमा उपस्थित अतिथिसँग पनि राखेको थिएँ, तर तपाईँसँग पनि म कोही सोही प्रश्न राख्न चाहन्छु। हामीलाई यो जरुरत किन पर्यो, हामी बुद्ध नेपालमै जन्मेका हुन् भनेर प्रमाणित गर्नु गर्नुपर्ने जरुरत कहाँनिर आयो, कसको कमजोरी देख्नुहुन्छ यसलाई तपाईँ? हामीले यसलाई खुलेर भनौँ न, अहिले हामीले यत्रो मेहनत गरिराख्नु परेको छ, त्यो मेहनत सायद गर्नु पर्थेन होला सायद सम्बन्धित निकायले तर्फ समयमै ध्यान दिएको भए, के भन्नुहुन्छ तपाईँ?
हजुर, यो प्रश्नमा दुईटा अत्यन्त महत्त्वपूर्ण कुरा छ। एउटा कुरो चाहिँ बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्ने किन लागिरहेको छ भन्ने प्रश्न, त्यो अलिकति गल्ती छ। किन गल्ती छ भन्दा त बुद्ध नेपालमा जन्मेको भन्ने कुरो त प्रमाणित
भइसकेको छ, यो त एउटा सत्य नै हो नि भनौँ न, हामी सबैलाई थाहा भएको कुरो हो, यसलाई प्रमाणित गरिराख्नुपर्ने जरुरी नै छैन, किन भन्दाखेरि यो त स्रोत भनौँ न युनिभर्सल ट्रुथ हो भन्नु खोजेको मैले चाहिँ।
हजुर हजुर, त्यही त, यो राम्रो प्रश्न हो। हामी प्रमाणित गर्नतिर लागिरहेका छैनौँ किनकि यो प्रमाणित भइसकेको कुरा हो। युनेस्कोले पनि बुद्ध चाहिँ नेपालको लुम्बिनीमा जन्मेको कारणले विश्व सम्पदा सूचीमा पारेको हो। तर समस्या के पर्यो भने, जब हामी नेपाल हुन्थ्यौँ, तपाईँ हामी जब नेपालमा हुन्थ्यौँ, हामीहरूको मनस्थितिमा के थियो भने, हामी बुद्ध र सगरमाथाको देश भनेर विदेश जाँदाखेरि त जसले पनि चिन्छ भन्ने हामीमा त्यो मानसिकता थियो नि त,
होइन?
तर हामी नेपाल छोडेर बाहिर आयौँ नि त, पहिलो कुरो त नेपालै नचिन्ने होइन कतिले, दोस्रो कुरो त्यसपछि, अनि बुद्धको जन्मस्थल कहाँ भनेर सोध्यो भने सबैले भारत भन्छ, अधिकांश मान्छेले, सबैले नभनौँ अधिकांशले भारत भन्छ भने त यहाँ समस्या चाहिँ बुद्ध जन्मस्थललाई प्रमाणित गर्ने होइन कि बुद्ध जन्मस्थल विषयलाई लिएर जुन एउटा विश्वव्यापी दिग्भ्रम सिर्जना भइरहेको छ त्यो दिग्भ्रमलाई निश्चित गर्ने हो कि कुरो यहाँनिर हो।
हजुर बिल्कुलै सही कुरा क्या। अब के भन्दाखेरि बुद्ध नेपालमा जन्मिए तर बुद्धिज्म संसारभरि यसरी फैलियो कि भनौँ न, अहिले बुद्ध धर्मावलम्बीहरू विश्वका कुनै एउटा देशमा नभएको छैन होला होइन, तर बुद्ध नेपालमा जन्मेका हुन् भनेर चाहिँ हामीले भन्दै हिँड्नुपर्ने।
हजुर, कस्तो अब यसमा समस्या चाहिँ मेन समस्या, अब पहिला त हामी पनि अब जब यो जुन बेला यो गरेका थियौँ मुभमेन्ट सुरु चाहिँ अब फेटलुम्बिनीबाट सुरु भएको छ होइन, त्यो न्युजबाट सुरु भएको छ। जब हामीले यो मुभमेन्ट अगाडि बढाउँदै लग्यौँ त्यसपछि विभिन्न देशको कोर्स बुकमा नै बुद्धको बर्थ प्लेस विषयमा यो समस्या देखा पर्दै आएको कुरो थाहा हुँदै आयो। अब पहिला चाहिँ अब जस्तो हफिङ्टन पोस्ट भन्ने एउटा पत्रिका छ, जुन संसारमा सबभन्दा बढी चल्ने पत्रिकाहरूमध्ये पर्छ, किनकि त्यहाँ कहिलेकाहीँ एउटा पोस्टिङमा 24 घन्टाभित्रमा 50-60 हजार कमेन्ट पर्छ, एउटा कमेन्टमा 500-600 लाइक हुन्छ। मैले यो किन बताइरहेको छु भन्दा त्यसको सर्कुलेसनको एउटा ऊ देखाइदिनलाई, त्यति ठुलो सर्कुलेसन हुने पत्रिका हो है। अनि अब पिबिएस भन्ने एउटा संस्था छ, त्यो चाहिँ 350 भन्दा बढी लोकल टिभीहरूको एउटा नेटवर्क हो, यसले विभिन्न प्रोग्रामहरू प्रड्युस गरिरहेको छ, र त्यसले महिनामा एक महिनामा त्यसको प्रोडक्सन चाहिँ किन्ने मान्छेहरू विश्वभरिमा 2.25 मिलियन छ। अनि अब जाकारिया, पहिला हामी यतातिर लागिरहेको छौँ, अब जाकारिया, अब यहाँले नाम सुन्नुभएको छ, न्युजको चिफ एडिटर, उसले सिएनएनएल नै प्रोग्राम चलाउने, उसले एउटा आर्टिकल लेख्नुको इम्प्याक्ट ग्लोबल हुन्छ, उसले एउटा किताब लेख्नुको इम्प्याक्ट ग्लोबल हुन्छ, उसले एउटा किताब जब लेख्यो पोस्ट अमेरिकन वर्ल्ड भन्ने, त्यसमा पनि बुद्धलाई भारतीय भनेर चिनाइयो होइन, त्यसको हाम्रो संसदमा नै विरोध भयो, त्यो किताबहरू जलाउने काम नै हो, हामीहरूले पनि उसलाई चिठी लेख्यौँ, धेरै चिठी लेख्यो, अब यो यी समस्याहरू जुन छ नि, हफिङटन पोस्ट भयो, पिबिएस भन्यो, ब्रिटिस म्युजियम भन्यो, जाकरियाको त इन्टेन्सन नै हो किनकि ऊ भारतीय नै हो होइन, यो पिबिएस, हफिङटन पोस्ट यी कुरा ब्रिटिस म्युजियमहरूलाई चाहिँ मैले यो समस्यालाई क्याटागोराइज गर्नुपर्दाखेरि सेकेन्डरीमा पार्छु। प्राइमरी प्रब्लम भनेको चाहिँ अब अहिले आउँदै गर्दाखेरि प्राइमरी प्रब्लम भनेको कोर्स बुकको समस्या हो, किनकि करोडौँ मान्छेले त सधैँ त्यही पढिरहेछ नि त होइन, त्यही भएर अनि यो मुभमेन्ट सुरु भएपछि माधव कुमार नेपाल प्राइम मिनिस्टर हुँदाखेरि ज्ञापन पत्र पनि बुझाइएछ, त्यसमा मैले हस्ताक्षर गरेँ, त्यो बेलामा त म युके थिएँ, तर ज्ञापन पत्र बुझाउन जानेमा चाहिँ डाक्टर आरजु देउबा अनि पूर्व मन्त्री द्वय दीप कुमार उपाध्याय, राजेन्द्र श्रेष्ठ, प्रोफेसर डाक्टर कविताराम श्रेष्ठ र यो ग्लोबल कमिटीका केही साथीहरू जानुभएको थियो। त्यसमा दुईवटा कुरामा जोड दिएका थियौँ, एउटा फेक लुम्बिनीको विषयमा गभर्नमेन्ट टु गभर्नमेन्ट डिल हुनु पऱ्यो, र दोस्रो यो जुन कोर्स बुकमा नै धेरै त्यसमा एउटा समस्या छ, त्यो समस्या हामी यो मुभमेन्टमा लाग्नेले मात्रै त्यतातिर लाग्ने हो नि, हाम्रो कपाल किनकि हाम्रो आफ्नै बाध्यता छ, हाम्रो आफ्नै सीमित साधन र स्रोत छ होइन, काम गर्छौँ एउटा भोलन्टियरमा काम गर्नुपर्छ, आफ्नै खल्तीबाट पैसा हाल्नुपर्छ, आफ्नै टाइम दिइराख्नुपर्छ, यो किसिमबाट गर्ने हो भने त हाम्रो कपाल खुलुन्जेल पनि यो समस्या समाधान हुँदैन, नहोला तर हामी लाग्छौँ होइन, तर लागेर त्यसको इम्प्याक्ट त लामो समयमा थोरै देखिन सक्छ नि त।
त्यही
भएर सरकारी तवरबाट सरकारले एउटा कङ्क्रिट डिसिजन लिएर डिप्लोमेटिक मिसन थ्रु काम गर्ने हो नि त, प्रत्येक एम्बेसीलाई एकदम स्ट्रङली ऊ गर्ने हो नि त, डिप्लोमेटिक मिसन थ्रु काम गर्यो भने खास समस्या सर्ट आउट हुन्छ, टाइम लाग्दैन,
बिल्कुल हेड टु हेड गयो भने चाहिँ यो चाँडो सुल्झिन सक्छ होइन, नतिजा चाँडो आउन सक्छ।
हजुर, अनि त्यही भएर यो दुईटा चाहिँ डिमान्ड थियो हाम्रो, त्यो डिमान्ड अब हामीले हाम्रो दायित्व पुरा गऱ्यौँ होइन, कर्तव्य पुरा गऱ्यौँ, अब सरकारले आफैले एक त यो मुभमेन्ट सुरु हुनुपर्ने कुरै होइन, यहाँले जुन क्वेसन उठाउनु भयो नि, वास्तवमा यो त गभर्मेन्टको काम थियो नि त, यस यो भनेर त एउटा राष्ट्रियताको प्रश्न,
मेरो प्रश्नको आशय पनि त्यही थियो, कसलाई कहाँनिर हामी चुक्यौँ होइन, कसको कमजोरी रह्यो यहाँनिर हामीले चाहिँ यो मुभमेन्ट सुरु गर्नलाई, मेरो प्रश्नको आशय पनि त्यही।
हजुर हजुर, एकदमै सही कुरो हो यो, वास्तवमा हामीले गर्नुपर्ने हेर्नुहोस् त, कत्रो इन्टेलेक्चुअल म्यान पावर अननेसेसरीली टाइम खेर फाल्नु परेको छ, पैसा खेर फाल्नु परेको छ, हामीले अरू नेसनल डेभलपमेन्टका अरू कुराहरू उठाउन सक्थ्यौँ, अरू इस्युहरू उठाउन सक्थ्यौँ, हामी यसरी अननेसेसरी कुरामा अब सरकार हामीले ज्ञापन पत्र नबुझाउँदैमा सरकारले गर्नुपर्ने कुरा हो नि त,
तर
हामीले ज्ञापन पत्र बुझाइसक्दा पनि त्यो काम कुरो अगाडि बढिया छैन।
रामकुमारजी, यति भन्दा भन्दै गर्दा पनि कहीँनिर चाहिँ म आम नेपालीले पनि चुकेको देख्छु, उनीहरूले पनि व्यवस्था गरेको देख्छु, एक आम नेपालीको भूमिका चाहिँ के हुन्छ यसमा, प्रस्ताइदिनुहोस् न।
हजुर, त्यही भएर मैले कहिलेकाहीँ यो कुरो उठाउँदाखेरि के भन्ने, हाम्रो यो मुभमेन्ट कुन अवस्थाबाट सिर्जना भयो भन्ने प्रसङ्गमा मैले त्यही भएर भन्ने गर्छु, सर्वपक्षीय मौनता के, मैले सुरुमा पनि भने नि सरकार पनि बोले होइन, हेर्नुहोस् त यति त्यत्रो ठुलो प्रोजेक्ट 80% सक्दाखेरि सरकार बोलेन त पत्रकार बोल्नु पऱ्यो नि, किनकि त्यो त चौथो राज्यको चौथो अङ्ग भनिन्छ, त्यो बोलेर इन्टेलेक्चुअल सर्कल बोल्नु पऱ्यो नि त, कोही पनि बोलिरहेको छैन, त्यही भएर मैले बिलालमा भन्ने गर्छु, सर्वपक्षीय मौनताको एउटा जुन एउटा इन्भाइरोमेन्ट थियो, त्यो इन्भाइरोमेन्टमा यो अभियान सुरु भएको
होइन।
अनि अब नेपाल यो मुभमेन्टमा हेर्नुभयो भने नेपालको मिडियाहरू, नेपालमा बस्ने नेपालीहरू को साथै त्यति साह्रै सहभागिता, त्यति साह्रै सक्रियता देख्नुहुन्न, यसमा जति सक्रियता देख्नुहुन्छ विदेशमा बस्ने नेपाली, विदेशमा बस्ने मिडियाहरू, बाटो काम गर्ने मिडियाहरू देख्नुहुन्छ, किन त भन्दाखेरि अहिले पनि मैले यहाँलाई भनिसकेको थिएँ नि त, जब हामी नेपाल थियौँ नि त्यो बेलामा अब हाम्रो मानसिकता त के थियो भने, हामी जब विदेश जान्छौँ बुद्ध र सगरमाथाको देश भनेपछि सबले चिन्छ भन्थ्यौँ नि त, तर यहाँ आयो एक त नेपाल भन्ने चिन्दैन, अनि बुद्ध कहाँ जन्मियो भन्यो भने इन्डियामा भन्छ, अब भारतीय राजदूत कोरिया पुग्छ सगरमाथा पनि इन्डियाकै भनिदिन्छ है। अब हामी यो विदेशमा बस्ने किन लागेको छ त भन्दा, हाम्रो पीडा हो नि त, हामीले त भोगेका छौँ नि त, नेपालमा बस्नेहरू अझै पनि के मानसिकतामा छन् भने, होइन यिनीहरू बेकार गरिरहेको छ, संसारलाई थाहा छ नि, बुद्ध नेपालमा जाने भने संसारलाई थाहा छ, युनेस्कोले समेत ऊ गरेका छ भन्छ,
वास्तविकता चाहिँ
हेर्नुहोस् त।
ल, अब चाहिँ हाम्रा साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरूलाई चाहिँ के आह्वान गर्न चाहन्छ, हामी कार्यक्रमको अब अन्तिमतिर छौँ, र उहाँहरूलाई चाहिँ के आह्वान गर्न चाहन्छु तपाईँले चाहिँ।
हजुर, अब यो जुन समस्या छ, यो समस्या ठुलो समस्या हो, किनकि लुम्बिनीको प्रश्न भने मान्छेहरू, हामी नेपालीहरूले जुन किसिमले बुझ्नुपर्ने त्यो किसिमले बुझाएको छैनौँ. लुम्बिनीको लागि हेर्नुहोस् त, ठुल्ठुला अन्तर्राष्ट्रिय संस्थाहरू, ठुल्ठुला अन्तर्राष्ट्रिय व्यक्तिहरू कसरी लागिरहेछन्, किन लागिरहेछन् हजुर? किनकि अब हेर्नुहोस् त, क्रिस्चियनहरूको आफ्नै किसिमको हेडक्वार्टर छ, रिलिजियस हेडक्वार्टर, मुस्लिमको आफ्नै रिलिजियस हेडक्वार्टर छ, बुद्धिस्टहरूको छ, 50 करोड बुद्धिस्ट छ. अब कतिखेरि बुद्धिस्ट मात्रै नभएर लाखौँ मान्छेहरू, मुस्लिमहरू, क्रिस्चियनहरू बुद्धिज्मलाई मान्छ. किन मान्छ भने रिलिजियन पोइन्ट अफ भ्यूबाट होइन कि साइन्टि बुद्धिज्मलाई साइन्सको रूपमा लिन्छन् उनीहरूले
है.
त्यो भएर ठुलो सङ्ख्यामा बुद्धिस्ट पनि छन्, बुद्धिज्मलाई मान्नेहरू पनि छन्. अब तिनीहरूको हेडक्वार्टर भइरहेको छैन है. अब त्यो भएर लागिरहेको छ. तर हामी नजिकको तीर्थ हेला भन्ने जस्तो अवस्थामा छौँ. हामीले लुम्बिनीको महत्त्व बुझ्न सकेका छैनौँ, हामीले बुद्धको महत्त्व बुझ्न सकेका छैनौँ, बुद्धिज्मको महत्त्व बुझ्न सकिरहेका छैनौँ. तर बुझ्नु पर्यो र यसमा लाग्नु पर्यो. एउटा यो राष्ट्रियताको प्रश्न पनि हो. लुम्बिनीको विकास गर्न सक्यो भने, मैले एउटा सानो फिगर चाहिँ दिन चाहन्छु, जुन 50 करोडको कुरो छ नि, 50 करोड बुद्धिस्ट जुन छ, त्यसको जस्तो ब्रिटिस म्युजियम एउटा म्युजियम हो भने त्यहाँ 50 लाख टुरिस्ट जान सक्छ भने, हामीले लुम्बिनी अहिले जुन बृहत, अब प्रोफेसर केन्जो टाङ्गेले जुन लुम्बिनीको कन्सेप्टबाट उ गर्यो, अहिले फेरि बृहत लुम्बिनीको उसमा 3 जिल्लालाई उएर प्रोफेसर क्वाकले मास्टर प्लान बनाइसक्नु हो होइन. त्यो बृहत लुम्बिनीको कन्सेप्टलाई फुलफिल गरेर त्यहाँ टुरिस्ट आउने इन्भाइरोमेन्ट क्रिएट गर्न सक्यो भने 1% टुरिस्ट ल्याउन सकिन्छ नि त 50 करोड, 50 लाख हुन्छ
हजुर.
इन्कम भनेर त करोडौँ डलर हुन्छ नि त
हजुर. रामकुमारजी, तपाईँले हामीलाई समय दिनुभयो र जानकारी थियो, धेरै धेरै मात्रामा जानकारी दिनुभयो. जस्तै भन्नुभयो तपाईँले 50 करोड बुद्धिज्म मान्नेहरू छन्. मैले एउटा रिपोर्टमा पढेको थिएँ, अफगानिस्तानमा पनि 0.1% बुद्धिज्म मान्ने मान्छेहरू पनि रहेछन्, तब जहाँ कि मुस्लिम कन्ट्री हो, तालिबानहरूको त्यत्रो वर्चस्व रहेको छ. र मेरो अब यो भन्नुको मतलब के थियो भन्दाखेरि, यो लुम्बिनी अथवा बुद्ध को जुन विषय छ, यो भनेको नेपाल र नेपालीको अस्तित्वको विषय हो. यो यसमा चाहिँ हामीले त्यस्तो भनौँ न, हामीले यसलाई सानो रूपमा लिनुहुन्न, विशेष अभियसली हामीले यसलाई ठुलो रूपमा लिएका छौँ. र तपाईँले हामीलाई समय दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद. र आगामी कार्यक्रमहरूमा पनि हामी तपाईँसँग यसरी नै कुराकानी गर्ने आशामा राख्दछौँ. र तपाईँले समय दिनुभएकोमा त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
हुन्छ, धन्यवाद. यहाँले पनि हामीलाई जुन अलिकता हाम्रो मुभमेन्टको बारेमा जुन कुराकानी यहाँको श्रोता सामु राख्ने अवसर दिनुभयो, त्यसको लागि धन्यवाद दिन चाहन्छु.
हजुर, धन्यवाद.
धन्यवाद हजुर.
उहाँ हुनुहुन्थ्यो रामकुमार श्रेष्ठ, लुम्बिनी कपिलवस्तु स्टुडियो मुभमेन्टका अन्तर्राष्ट्रिय संयोजक. र यतिखेर हामीसँग स्टुडियोमा पनि हुनुहुन्छ साउथ अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्य दूत दीपक धमाला. र हामी कार्यक्रमको अन्त्यतिर छौँ दीपक धमालाजी. अन्त्यमा चाहिँ साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीहरूलाई चाहिँ तपाईँले के भन्न चाहनुहुन्छ?
साउथ अस्ट्रेलियामा बस्ने सम्पूर्ण नेपालीलाई चाहिँ म के भन्न चाहन्छु भनेदेखि, अब हाम्रो कन्सुलेट अफिस स्थापना भएको छ, हामी मिलौँ. अब मलाई पनि सुझावहरू आओस्, म पनि यहाँहरूको चाहिँ सुझावहरू चाहिँ एउटा चाहिँ त्यसलाई के गरी चाहिँ अब ऊ गर्न सकिन्छ, त्यसको लागि चाहिँ अब सँगै जाउँ,
हजुर,
काम गरौँ भन्ने छ.
हजुर दीपकजी, स्टुडियोमा आइदिनु भयो, तपाईँले आफ्नो अमूल्य समय हामीलाई दिनुभयो र हाम्रा श्रोताहरू समक्ष जानकारी गराउनु भयो, इन्फर्मेसनहरू दिनुभयो, त्यसको लागि धेरै धेरै धन्यवाद. र श्रोताहरू, आजको लागि हामी कार्यक्रमबाट बिदा हुन चाहन्छौँ, किनभने हामीसँग जम्मा 2 मिनट मात्रै बाँकी छ. यसपछिको सर्बियन मोन्टेनेग्रोका साथीहरू स्टुडियो बाहिर तयार भएर बसिसक्नु भएको छ. हामीले आजको लागि स्टुडियो छोड्नुपर्ने हुन्छ. तर श्रोताहरू, अर्को आइतबार 6:30 बजेदेखि 7:30 बजेसम्म तपाईँहरूको रेडियो सेटमा पुनः उपस्थित हुने बाचाका साथ आजको लागि हामी बिदा हुन चाहन्छौँ. हस्त, शुभरात्रि.
शुभरात्रि.
संतोष राख्नु आफ्नै मन, नराम्रो कहिले नसोचौं, दुःखको बिउलाई नछरौं. नराम्रो हुन्छ पापीको मन, नरमाउनु बेर्थै मन. लोभीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन. लोभीको हुन्छ धेरै धन, हुँदैन सत्य उसको मन. चक्रा छ लोकमा जन्म मृत्यु यो लोकमा अरूलाई आँखा नतर्नु कुविचारले नहेर्नु मायाले हेर्नु सबैलाई शत्रु मित्र दुवैलाई दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु दुष्ट विचार हटाउनु ज्ञानी बनी मन जित्नु को बाटोमा छोडे असत्य मार्गमा उच्च राखौ आफ्नो मन सत्य गरौ आफ्नो काम नजलाउनु